अनन्त सम्भावनाको पुञ्ज, गतिशील मानव जीवन, कर्मशील सारा संसारका नेपाल र नेपाली मन,
दूर सुदूर क्षितिजका नेपाली अनुभव शब्द चित्रमा कोर्दै स्वदेशको सम्झना र परदेशको अनुभव सुन्ने सुनाउने एउटा चौतारी कार्यक्रम घर देश परदेश। कार्यक्रम घर देश परदेशमा स्वागत छ। म प्रस्तुता हेमन्त उप्रेती। विश्वव्यापीकरणसँगै यातायात र सूचना प्रविधिको विकासले अझ साँगुरो हुँदै गरेको आजको संसारमा रोजगार, स्वरोजगार, वृत्ति विकास, शैक्षिक प्राज्ञिक उन्नयन, तिनको प्रयोग उपयोग र सुविधामय जीवनको आकाङ्क्षामा मानिस संसारभर फैलिँदो छ। नेपालीहरू मात्र यसमा अपवाद छैनन्। कर्मक्षेत्रमा जहाँ जहाँ रहे पनि स्वदेश र जन्मभूमिप्रति सदा कृतज्ञ रहने नेपाली मनहरूका स्वदेश विदेशका जीवन अनुभवहरू खोतल्ने एउटा प्रयास हो कार्यक्रम घर देश परदेश। सार्वजनिक सेवा प्रसारण रेडियो नेपालको केन्द्रीय प्रसारणबाट हरेक शनिबार राति 10 बजेको समाचारपछि यो कार्यक्रम प्रसारित हुन्छ। साथै रेडियो नेपाल .com र रेडियो नेपाल मोबाइल एपमा पनि यो कार्यक्रम संसारभर सुन्न सकिन्छ। आजको कार्यक्रममा हुनुहुन्छ साहित्यकार नीलम कार्की निहारीका। करिब 18 वर्ष अघि अमेरिका पुग्नुभएकी अन्तर्राष्ट्रिय नेपाली साहित्य समाजकी सल्लाहकार निहारीका नर्थ क्यारोलाइनामा रहेरै नेपाली साहित्यको लेखन र पठनमा मनज्ञ समय दिइराख्नु भएको छ। योगमाया उपन्यासका लागि 2074 सालमा मदन पुरस्कार प्राप्त गर्नुहुने निहारिकाको कृति चिरहरणले 2072 सालको पद्मश्री पुरस्कार प्राप्त गरेको छ। त्यस्तै 2081को योगमाया राष्ट्रिय पुरस्कारबाट समेत सम्मानित हुनुहुन्छ। बुबा आमाको काख र साथमै रहन पाउनु र आफूले प्राप्त गरेको आर्जन बुबा आमालाई टक्र्याउन पाउनु सुखद जीवन हुन्छ भन्ने विचार राख्नुहुने निहारिकाका ऐतिहासिक र पौराणिक विषयवस्तुमा आधारित औपन्यासिक कृतिहरू पाठकमाझ लोकप्रिय भएको पाइन्छ। नर्सिङ क्षेत्रको अध्ययन, सेवा र अध्यापनका साथै स्वदेशमा हुँदा संचारकर्मीका रूपमा समेत सुपरिचित निहारीका सर्वार्थ योगवाणीमा वैदिक दर्शनको प्रभाव विषयमा विद्यावारिधि हुनुहुन्छ। स्वदेश आउनुभएका बेला उहाँसँग कुराकानी गरेका हौँ। उहाँसँगको अन्तरङ्ग कुराकानीका थुप्रै प्रसङ्ग गत हप्ता राखेका थियौँ। अमेरिका जाने पृष्ठभूमि, त्यहाँ पुगेपछिका अनुभव, योगमाया लेख्ने सोच, ऐतिहासिक पौराणिक विषयवस्तुलाई आख्यान साहित्यमा लेख्दाका चुनौती, तिमी जन्मिएको दिन कविता, जीवनमा पाएका गुमाएका कुरा र सफल र सुखद जीवन के लगायतका प्रसङ्ग आजको कार्यक्रममा रहेका छन्। अब फेरि अलिकति प्रसङ्ग बदलौँ। अब अमेरिका जाने पृष्ठभूमि चाहिँ यहाँको कस्तो रह्यो?
जति बेला म अमेरिका गएँ त्यति बेला चाहिँ मेरो ठुलो छोरा चाहिँ जन्मिसकेको थियो। तर मेरो कुनै पनि त्यस्तो चाहना थिएन नेपालबाट बाहिर जाने, किनभने जस्तै विवाहकै क्रममा पनि त्यति बेला त अब जुन माग्न आउने भन्छ नि होइन, अनुक्रम मलाई नेपालभन्दा बाहिर बसेको मान्छेहरूले चाहिँ मलाई मेरो घरमा चाहिँ बिहाको लागि प्रस्तावहरू आएको थियो। त्यति बेला पनि अलिकति अब अहिले हेर्दाखेरि म त्यति बेला नर्स काम गरिराखेको थिएन, म नर्स भन्ने थियो, त्यसले गर्दा त्यति बेला माग रहेछ विदेशमा नर्सको, त्यस कारणले पनि होला मलाई चाहिँ विदेशबाट माग्नेहरूको सङ्ख्या है माग्ने नै भन्छु विदेशमा गएको व्यक्तिसँग बिहेको लागि कुराकानी चाहिँ मेरो धेरै नै घरमा चल्ने गर्थ्यो। तर म चाहिँ कुनै पनि हालतमा देशबाट बाहिर जाँदिनँ भन्ने हिसाबले मैले बिहेका प्रस्तावहरूलाई पनि मैले चाहिँ खास नेपाल छोडेर नजाने हिसाबले म बाहिरको मान्छेसँग, बाहिर बसेको मान्छेसँग बिहे नगर्ने भनेर त्यसरी बसेको थिएँ। तर त्यसपछि यहीँ नेपालमै के गरौँ भन्ने हिसाबले यहीँ मेरो श्रीमानले चाहिँ महाराजगञ्जमा मेडिसिन पढ्नुभएको होइन, यहीँ बसेर पढ्नुभयो र उहाँलाई पनि यहीँ बसेर सेवा, उहाँले पनि हाम्रो बिहेको कुरा हुँदाखेरि उहाँले चाहिँ विदेश नजाने भन्ने हिसाबले हामीले चाहिँ थियो। तर के भयो भने मेरो जेठो छोरा जन्मिँदै उसलाई अलिकति चाहिँ जन्मजात अलिकति समस्या लिएर जान्यो। मैले त्यति बेला नेपाल टेलिभिजनमा टेलिहेल्थ कार्यक्रम चलाउँथेँ, कतिजना डक्टर साहबहरूलाई त मैले इन्टरभ्यूमा बोलाएर उहाँहरूसँग गएर बच्चालाई पनि जचाएको छु कि, न्युरो सर्जनसँग अनि अर्थोपेडिक डक्टरसँग मैले चाहिँ त्यसरी जचाउने क्रममा अहिले पनि सम्झिन्छु म। अशोक बज्राचार्य रक्साब कहाँ छ, हामीले छोरालाई लिएर गएको थियौँ, अनि जाँदाखेरि रक्साबले जाँचिसकेपछि यही पुदल सडकमा के भन्नुभयो भने हेर्नुभयो, हेरिसकेपछि मेरो श्रीमानलाई, डक्टर साहब तपाईँ बाहिर जानुहोस्, हामीले जीवनभरि कमाएको पैसाले पनि भोलि तपाईँले छोरालाई उपचार गराउनुपर्छ भने उपचार गर्नु सकिँदैन, तपाईँ हामी डक्टरले पनि जीवनभरि कमाएको पैसाले पनि विदेशमा लर उपचार गराउन सकिन्न, त्यस कारण तपाईँ समयमै बाहिर जानुहोस् भन्नुभयो। अनि त्यसपछि मैले कहाँ बाहिर रक्सा भनेर सोधेँ भन्दाखेरि अनि उहाँले चाहिँ अमेरिका भन्नुभयो। अनि त्यसपछि उसको अलिकति ढाडमा प्रब्लम थियो अनि उहाँले भन्नुभयो कि स्पाइनल कर्ड हामीले यहाँ अपरेसन गर्नु पऱ्यो भने, त्यति बेला अहिले के छ मलाई थाहा छैन त्यसको प्रविधि, तर त्यति बेला उहाँले भन्ने अनुसार हामीले यहाँ उपचार गर्नु पर्यो भने, अपरेसन गर्नु पर्यो भने स्पाइनल कर्ड मोनिटर नगरिकन भगवान भरोसामा चिर्ने हो, उहाँले भनेको शब्द नै होइन, भगवान भरोसामा चिर्ने हो हामीले स्पाइनल कर्ड मोनिटर गर्ने, हामीसँग चाहिँ त्यस्तो कुनै त्यस्तो प्रविधि छैन, हामीले भगवान भरोसामा चिर्ने हो। त्यस कारण तपाईँलाई चाहिँ सक्नुहुन्छ तपाईँ बाहिर जानु, समयमै बाहिर जानुहोस् भन्नुभयो। अनि म डाक्टर साहबको त्यो कोठाबाट बाहिर आइसकेपछि मेरो काखमा चाहिँ छोरा थियो, अनि मैले मेरो श्रीमानलाई भने नि मलाई जीवनमा के पनि चाहिन्न, तपाईँ बाहिर जानुहोस् भनेर भने। त्यति बेला मसँग ठुलो दायित्व थियो, मेरो आमाको दायित्व थियो, मेरो बुवा बितिसक्नु भएको, मेरो दाई बितिसक्नु भएको, स्वर्गीय भइसक्नु भएको हुनाले आमा बुढी आमा मसँग हुनुहुन्थ्यो, तर त्यो सन्तानको अगाडि आफ्नो अभिभावक पनि सम्झिँदो रहेनछ, किनभने मेरो दायित्व छ भन्ने मलाई थियो। तर मैले त्यो दायित्वभन्दा पनि ठुलो कुरा, मैले मेरो छोरालाई लिएर जानुपर्छ, उपचार गर्नुपर्छ भने, उता मेरो श्रीमान पनि अब हाम्रो समाजको त्यो अनुसार त छोराले नै बुवा आमालाई हेर्नुपर्छ भन्ने एक प्रकारको छ नि त, होइन? त्यसले गर्दा अब उहाँ पनि दुईवटा बहिनी हुनुहुन्छ, अनि त्यसपछि मेरो श्रीमान चाहिँ छोरा एकजना हुनुहुन्छ, उहाँलाई पनि सजिलो थिएन नेपाल छोडेर जानुको लागि। तर हामीले चाहिँ बच्चाको अगाडि अभिभावक बुवा आमा, जन्मदिने बुवा आमालाई पनि हामीले छोड्न सकिँदो रहेछ, छोडेर निस्किन सकिँदो रहेछ भन्ने लाग्छ मलाई। त्यही सिलसिलामा हामी चाहिँ अनि बाहिर गयौँ र उसको उपचार गऱ्यौँ, न्युयोर्क हस्पिटलमा गएर अपरेसन गऱ्यौँ, र अपरेसन गरिसकेपछि अब के भन्ने, हामी उतैको उतै भयौँ।
अब अमेरिका पुगेपछि भनौँ न, अमेरिका ओर्लिएपछिका त्यहाँका जीवनवृत्ति जब सुरु गर्नुपर्ने भयो होइन, त्यो बेलाको अवसर चुनौती चाहिँ कस्ता रहे?
जति बेला हामी अमेरिका गएको थियौँ, मेरो श्रीमानले चाहिँ त्यहाँ आफ्नो अध्ययनको लागि जानुभएको थियो, उहाँले चाहिँ अब एमडी भनौँ न यहाँको अनुसार त्यो जानुभएको थियो। त्यसले गर्दाखेरि बरु उहाँलाई चाहिँ सुरुमा जान त्यो यहाँ दुईवटा तिनवटा जाँच पास गरेर, उहाँ जाँच पास गरेर यहाँ चाहिँ दुईवटा जाँच दिएर उहाँ गएर प्र्याक्टिकल अर्को फेरि छुट्टै जाँच दिएर, अनि त्यसपछि हस्पिटल खोजेर, अनि त्यसरी चाहिँ हस्पिटलले उहाँले चाहिँ पढ्नको लागि पाइसकेपछि अनि गएको, म चाहिँ उहाँको डिपेन्डेन्ट भएर गएको। त्यस कारण गर्दा मैले यहाँबाट गइसकेपछि चाहिँ मैले मानसिक रूपमा चाहिँ मलाई अलिकति गाह्रो भए पनि जुन जागिरको अरू अरू खालको समस्या चाहिँ मलाई यहाँबाट बाहिर गइसकेपछि म उहाँको डिपेन्डेन्टमा गएँ, ठुलो छोरा लिएर गएँ, अनि त्यसपछि अब त्यस्तो खालको अरू कठिनाइहरू चाहिँ भोग्नु परेन, जति मानसिक कठिनाइहरू भोग्नु परे पनि अरू खालको कठिनाइहरू चाहिँ परेन।
अब यहाँ नर्सिङको विद्यार्थी पनि, अब यो नर्सिङ सेवालाई चाहिँ उपयोग गर्न कतिको पाएँ भन्ने लाग्छ यहाँलाई?
अब दैनिक जीवनमा चाहिँ म नर्सकै हिसाबले चाहिँ मैले काम लामो गरिनँ होइन, र नर्सिङ क्याम्पस सकेर आइसकेपछि मैले 6 महिना जति मैले एभरेस्ट नर्सिङ होममा त्यति बेला मैले काम गरेको थिएँ, अनि त्यसपछि मैले नेपाल मेडिकल कलेजमा मैले 5 महिना काम गरेँ। मैले यति मात्रै, मैले नर्सिङ पढिसकेपछि मैले 1 वर्षभन्दा धेरै चाहिँ मैले नर्स भएर त्यो युनिफर्म लाएर काम गरेँ, तर त्योभन्दा बाहेक चाहिँ मैले नर्सिङ क्याम्पसमा चाहिँ अनामीहरू त्यति बेला मैले अध्यापन चाहिँ मैले पढाउने चाहिँ काम गरेँ, त्यो त मैले नर्सिङकै काम हो त्यो पनि होइन, त्यो हिसाबले मैले पढाउने काम गरेँ, र मैले नर्सिङ अनामीहरूलाई पढाउँदा पढाउँदै मैले त्यहाँ छोडेर अनि म रेडियो नेपाल जोइन गरेँ। ओके, विदेश गएपछि यस्तो भयो, म विदेश गएँ, विदेश गएपछि मैले अनि सुरुमा यहाँको त्यो हाम्रो सर्टिफिकेटहरू जुन मैले त 10 वर्ष जस्तो लाग्छ है, मलाई 10 वर्ष भइसकेको थियो म नर्सिङ पेसामा नभएको, पढाइ सकिसकेको भनौँ न, पढाइ सकिएको, अनि त्यहाँ गइसकेपछि मैले लाइसेन्स एक्जाम दिएँ, नर्सको लाइसेन्स एक्जाम दिएँ, एकदमै सौभाग्य नै भन्नुपर्छ मैले पास गरेँ। 10 वर्ष छोडेको पनि मैले एकदम त्यो जाँच पास गर्न गाह्रै हुन्छ, लगातार काम गर्नेहरूलाई पनि, काम गरिराख्नु भएको, अनुभव लिइराख्नु भएकोहरूलाई पनि अलिकति त्यो जाँच अलिकति गाह्रै मानिन्छ। म त त्यत्रो 10 वर्षमा छोडेको थिएँ, तर पनि मैले लाइसेन्स एनक्लेक्स भन्ने एउटा एक्जाम हुन्छ, नर्सिङ लाइसेन्स एक्जाम, हजुर, आरएनको, मैले त्यो लाइसेन्स पास गरेँ मैले 10 महिना ठ्याक्कै दिनै गरेर मैले 10 महिनासम्म मैले चाहिँ मेरो सानो छोरा जन्मिसकेको थियो, अनि मैले चाहिँ 10 महिना काम गरेँ, अनि काम गर्दा गर्दै मेरो श्रीमानको 3 वर्षीय कोर्स सकियो भनौँ न, अनि उहाँ चाहिँ अर्को ठाउँमा जागिरमा जानुभएपछि मैले उहाँले जुन हस्पिटलमा उहाँले पढ्नु भएको, रेजिडेन्सी गर्नुभएको त्यही हस्पिटलमै मैले काम गर्थेँ, अनि पछि चाहिँ त्यहाँ छोडेर अनि हामी अलि नयाँ ठाउँमा गयौँ, फरक ठाउँमा गयौँ, अनि हामी जुन ठाउँमा गयौँ त्यहाँ चाहिँ नेपाली भनेको जम्मा 3-4 जना मात्रै परिवार हुनुहुन्थ्यो, अनि त्यहाँ चाहिँ गाडी ड्राइभ नगरिकन कहीँ पनि जान नसक्ने, त्यहाँ पब्लिक ट्रान्सपोर्टेसन थिएन, मैले त्यति बेला ड्राइभ गर्थिनँ, अनि त्यस कारणले बच्चा त्यो थियो, अनि न्युयोर्क हुँदासम्म हामी न्युयोर्कमा बस्यौँ, यहाँबाट गएपछि 3 वर्ष चाहिँ हामी न्युयोर्कमा बस्यौँ, 3 वर्ष उहाँको पढाइ सकिसकेपछि, अनि मैले पनि जब गरेको एज अ नर्स काम गरेको मैले न्युयोर्कमै हो, वाइक अफ हाइट मेडिकल सेन्टरमा मैले काम गर्थेँ, अनि 10 महिनामा ठ्याक्क त्यो मैले काम गर्दा उहाँ त्यहाँबाट निस्किसकेपछि, अनि त्यहाँ त बाहिर गएपछि बरु न्युयोर्कमा बरु बच्चालाई हेर्नको लागि त्यो गर्नको लागि नेपाली नै भनौँ न, अझै हामीलाई त किनभने कम्फर्टेबल त नेपालीले हामीसँग त कम्फर्टेबल हामी त्यहाँ नै हुन्छौँ, अनि त्यहाँ चाहिँ त्यो अवस्था थिएन, बच्चालाई हेर्नको लागि सहयोग लिन सक्ने अवस्था थिएन, त्यसले गर्दाखेरि अनि हामीले नयाँ ठाउँमा गएपछि डिसिसन गऱ्यौँ, अनि मैले चाहिँ त्यो जब नगर्ने, बच्चालाई हेर्ने, परिवार हेर्ने, अनि आफ्नो लेखन पढ्ने गर्ने, त्यसमा मात्रै त्यो भयो।
यहाँको कृतित्वतर्फ थोरै प्रवेश गरौँ। अब चिरहरण उपन्यासले पद्मश्री पुरस्कार पायो भने योगमाया मदन पुरस्कार विजयी भयो। अब योगमायाको अगुवाईमा समाज सुधारका लागि विद्रोह गर्दै 68 भनिन्छ कि 68 अरुणमा जल समाधि लिएको जुन घटना छ, अब यो ऐतिहासिक घटनालाई औपन्यासिक रूपमा लेख्ने सोच चाहिँ त्यो बेला कसरी बन्यो यहाँको, यसको पृष्ठभूमि केही बताइदिनुहोस् न।
हजुर, यो त मैले धेरै ठाउँमा भनि पनि सकेको छु, हुन त श्रोता श्रोताले नसुन्नु भएकोलाई चाहिँ नयाँ हुनसक्छ होइन, तर धेरैले जसले मेरो किताब पढिसक्नु भएको छ उहाँहरूलाई चाहिँ राम्रोसँग थाहा छ। यो खास दाहालेखी नीति मैले पटक पटक भने, यही रेडियो नेपालबाट साहित्य संसार कार्यक्रम, हाम्रो संस्कृति हाम्रो परम्परा कार्यक्रम चलाउनुहुन्थ्यो धेरै लामो समयसम्म, अनि उहाँले चाहिँ मलाई पछि मेरो चिरहरण निस्किसकेपछि, चिरहरणमा पद्मश्री पुरस्कारको दिनमा मैले निमन्त्रणा गरेको थिएँ अनि उहाँ आउनुभएको थियो, अनि त्यसपछि पुरस्कारको लगत्तै चाहिँ अनि उहाँले चाहिँ त्यही दिन ल अब म नानीलाई एउटा विषय दिन्छु, नानी भन्नु तपाईँलाई, तपाईँले त्यो अब योगमायाको बारेमा अध्ययन गरेर अब हात बस्यो उपन्यास राम्रो लेख्न सक्नुहुन्छ, अब चाहिँ तपाईँले योगमाया मैले एउटा राम्रो विषय दिन्छु, योगमायाको बारेमा अध्ययन गरेर चाहिँ योगमायाको उपन्यास लेख्नुहोस् भनेर भन्नुभयो। अनि त्यसपछि मैले चाहिँ हुन्छ सर भने सामग्री खोजेँ अनि अध्ययन गरेँ, ओहो यो त लेख्नै पर्ने विषय हो, लेख्नुपर्छ। त्योभन्दा पहिला हामीले एउटा कार्यक्रम यहीँबाट पनि योगमायाको बारेमा कार्यक्रम बनाएका थियौँ, साहित्य संसार कार्यक्रममा चाहिँ हामीले योगमायाको कार्यक्रम यहीँबाट प्रसारण पनि भएको थियो, तर मैले अब एउटा कार्यक्रम प्रसारण भयो त्यो मैले त्यसरी चाहिँ लेखेको थिएन, त्यसपछि चाहिँ मैले त्यसरी अध्ययन गरेको थिएन, बुझेको थिएन, त्यसपछि उहाँले भनिसकेपछि अध्ययन गरिसकेपछि लेख्नुपर्ने विषय हो, लेख्नुपर्छ भन्ने लाग्यो।
हजुर, अब यो एउटा ऐतिहासिक घटनालाई एउटा उपन्यासका रूपमा ल्याउँदा चाहिँ कस्ता चुनौतीहरू हुँदो रहेछन्, साहित्यिक प्रस्तुतिका सृजनात्मकताका हिसाबले वा अरू कारणले आफ्नो अनुभवबाट एउटा इतिहासलाई आख्यानमा बदल्न, उपन्यासमा बदल्न गरेका प्रयासहरू केही बताइदिनुहोस्।
हजुर, सबभन्दा पहिला त अब 1924 उहाँको जन्म भएको धेरै अगाडिको कथा भयो। हजुर, धेरै अगाडिको कथा भयो, त्यस कारणले त्यो त्यो समाज त्यो परिवेशलाई बुझ्नको लागि मैले धेरै त्यति बेलाका केही रचनाहरू पाइन्छन् अथवा त्यो हिसाबले मैले अध्ययन पढ्नुपर्ने भयो, सामाजिक अध्ययन गर्नुपर्ने भयो, सामग्रीको कुरा भयो, अब कता कताबाट भए जति धेरै त थिँदै थिएनन् प्रकाशित भएको होइन, स्रोत सामग्रीहरू जम्मा पार्ने आफ्नो ठाउँमा भयो। त्यसपछि मैले ऐतिहासिक उपन्यासलाई मैले चाहिँ आख्यानको रूपमा ढाले तापनि मैले त्यसमा चाहिँ बढी चाहिँ मैले सोझो रेखा नै कोरे टेकेर हिँडेको छु भन्नाले कथाको मैले
तथ्यगत विषय
छोडेको छैन होइन, त्यसमा मैले अरू पूरक कुराहरू अरू कुराहरू आए तापनि मैले उहाँको जन्मदेखि चाहिँ समाधिसम्मका जति पनि मुख्य मुख्य घटनाहरू छन् त्यो घटनाहरूलाई चाहिँ मैले चाहिँ नछोडेर अगाडि लगेको छु। अनि त्यसै क्रममा फेरि जति पनि पात्रहरू हुनुहुन्छ मैले उहाँ काल्पनिक पात्रहरू चाहिँ राखेको छैन होइन, सबै यथार्थ पात्रहरू हो। अब त्यसमा चाहिँ अब समाजमा बाँच्ने क्रममा चरित्र चित्रण गर्ने क्रममा चाहिँ अब उहाँहरूको फरक फरक हुनसक्छ अनि उहाँहरूको परिवारहरूले कसरी लिनुहुन्छ त्यो पनि एक प्रकारको चुनौती नै हो लेख्ने मान्छेलाई होइन, उहाँको परिवारले किनभने कसैको नकारात्मक रोल पनि हुनसक्छ बढी सकारात्मक पनि हुनसक्छ होइन, दुइटै खालको हुनसक्छ, त्यस कारणले त्यस्तो कुरालाई चाहिँ उहाँको परिवारहरूले चाहिँ यति बेला आएर कसरी लिनुहुन्छ त्यो पनि मलाई अर्को चुनौतीको विषय थियो। अनि चुनौती नै जस्तै योगमायाकै कुरा गर्दा पनि एक प्रकारको चाहिँ यही योगमाया त बाल विधवा हो भन्ने हिसाबले चाहिँ एउटा स्थापित भइसकेको कुरा थियो, त्यसमा चाहिँ बाल विधवा होइनन् भन्ने हुन त मैले मात्रै भनेको होइन, मभन्दा अगाडि ज्ञानमणी नेपाल केही व्यक्तिहरूले लेख्नु भएको थियो, लेख्दा लेख्दै पनि हाम्रो मन मस्तिष्कमा चाहिँ हाम्रो धारणामा चाहिँ योगमाया बाल विधवा भनेर चाहिँ एक प्रकारको जमिसकेको थियो, त्यो कुरालाई चाहिँ होइन भनेर लेख्दाखेरि फेरि उहाँहरूले चाहिँ कसरी लिनुहुन्छ त्यो पनि थियो होइन, त्यस कारण विविध कुराहरू थियो, उहाँकै परिवारका कुराहरू पनि थियो, त्यसले गर्दाखेरि त्यो चाहिँ अलिकति गाह्रो कुराहरू थियो।
तात्कालीन घटना एउटा विद्रोहको घटना एउटा क्रान्तिको घटना होइन योगमायाको कथा, अब एउटा साहित्य सृजना औपन्यासिकताका दृष्टिकोणले यो समय सापेक्षतामा कतिको आउँछ जस्तो लाग्छ, किनभने आम उपन्यास पढिरहने समयमा योगमायाको उपन्यास पढ्दाखेरि पाठकहरूले अलिक कस्तो फरक अनुभव गरेको त्यस्ता टिप्पणीहरू समीक्षाहरू केही पाउनु भएको छ?
मैले यसमा चाहिँ साँच्चै भने सकारात्मक चाहिँ बढी पाएको छु होइन उहाँहरूले, किनभने जसलाई पनि जस्तै हामीले कथा सुन्छौँ नि होइन, अगाडिको कथा हामीलाई सुन्न मनपर्छ नि, जस्तै उहाँहरूले त्यो जीवन त्यो छर्लङ्ग देखे जस्तो, सिनेमा हेरे जस्तो भयो, धेरै अगाडिको कालखण्ड देखे जस्तो भयो भन्नेहरू चाहिँ मैले धेरै भेटेको छु। र अर्को कुरा चाहिँ जस्तो महिलाहरूको कुरा गर्दाखेरि चाहिँ उहाँहरूले चाहिँ यसले आफूलाई चाहिँ थप बलशाली बनाएको, ऊर्जा दिएको कुराहरू चाहिँ मैले पाएको छु। त्यस कारणले गर्दा मैले सकारात्मक ऊर्जा मैले पनि धेरै पाएको छु उपन्यासबाट।
अब यहाँको चिरहरण र द्रौपदी अवशेष उपन्यासको कुरा गर्नुपर्दा यी पनि पौराणिक ऐतिहासिक विषयमै आएका देखिन्छन् होइन, अब पुरस्कृत पनि भएका छन्, पाठक पनि मनज्ञ पाएका छन् भन्ने बुझिन्छ। यहाँको रुचि ऐतिहासिक पौराणिक विषयवस्तु र मिथकतिर गएको देखिन्छ, यो प्रश्न त यहाँलाई आइ नै रहन्छ होला। अब स्वर कल्पनामा लेख्नुभन्दा अलि चुनौतीको सामना गर्नतर्फ लागे जस्तो यहाँलाई लाग्दैन?
हो, समयको हिसाबले पनि चुनौती त वास्तवमा चुनौती कहाँनिर छैन र हामी एक पाइलो अगाडि उठाउँदा पनि हामी हिँड्दाखेरि पनि एउटा पाइलालाई अर्को पाइलालाई पछ्याउँदा पनि त्यहाँनिर चुनौती नै छ होइन, चुनौती जहाँ पनि छ। लेखनको चुनौती गर्दाको कुरा गर्दाखेरि अलिकति समय र आफ्नो श्रम चाहिँ धेरै चाहिँ अनुसन्धानमा लाग्ने हुन्छ, अनुसन्धानात्मक पुस्तक लेख्दाखेरि चाहिँ, किन स्रोत सामग्री जुटाउनमा। र अर्को कुरा चाहिँ हामी अलि अगाडिको समय कालखण्डलाई लिन्छौँ नि त होइन, पुरानो कालखण्ड, त्यो बेलाको भाषा, संस्कृति, लवज, खानपान, बोटवृक्ष, किनभने कति कुरा त जति अहिलेको फुल फुलिरहेछ नि, त्यो फुल चाहिँ त्यो बेला नहुनसक्छ नि त होइन, त्यो भाषामै ध्यान दिनुपर्ने हुन्छ क्या, त्यो फुल चाहिँ थियो कि थिएन होला, किनभने हाम्रो त कति फुलहरू बाहिरबाट आएको छ नि त पछि हामीले रोपेकाहरू, अनि त्यति बेला चाहिँ त्यो फुल थियो कि थिएन होला। त्यो अहिले जस्तै अहिले मैले ऐतिहासिक भने पालुङ्गोको व्यापार भन्ने देखेँ कि, अनि पालुङ्गोको राम्रै व्यापार हुँदो रहेछ मल्लकालीन समयमा, अनि त्यो हो कि होइन भन्नलाई मलाई एकदम त्यो बेलामा पालुङ्गो, यो पालुङ्गो त नयाँ कुरा होला जस्तो हाम्रो दिमागमा त त्यस्तो पऱ्यो मलाई चाहिँ होइन। अनि मैले होइन यो कतै गल्ती त होइन, त्यो बेलामा पालुङ्गो थियो त, पालुङ्गोको साग थियो त त्यति बेला भनेर चाहिँ त्यस्तो भयो। अनि मैले त्यो पालुङ्गो त्यति बेला थियो कि थिएन भनेर खोज्नको लागि त्यो देखिसकेपछि पनि अझै आफ्नो मनले नमानेर अनि पालुङ्गोमा लाग्ने ट्याक्सको कुरा अनि त्यसपछि त्यसको व्यापारको कुरा, पालुङ्गो सागको कुरा, त्यो व्यवसाय गर्ने व्यक्तिहरूको बारेमा त्यो मैले छुट्टै अध्ययन गर्नु पऱ्यो भने त्यो इतिहासको कुरामा कति कुरा भेटिँदा भेट्दैमा, जस्तै अहिले जात्राको कुरा एउटा कुरा म लिन्छु, अहिले मल्लकालीन समयमा मैले अहिले उपन्यास लेखेकोमा जात्राको कुरा छ, अहिले पछाडि तपाईँले पढ्नुहुन्छ भने मलाई इन्द्र जात्रा भनेर देख्नुहुन्छ अथवा मसेन्द्रनाथ देख्नुहुन्छ भने, मैले लेखेको बेलामा चाहिँ इन्द्र जात्रा थियो कि थिएन त मैले लेखेको पिरियडमा होइन, मैले जुन समय कालखण्ड लेखेको छु त्यति बेला सुरु भएको जात्रा हो कि त्यो पछाडि सुरु भएको जात्रा हो त, मल्लकालमा त एकै ठाउँ लेखिदियो, जस्तै इन्द्र जात्राको कुरा गर्दा मल्लकालमा त आयो तर मल्लकाल त अगाडि नै सुरु भएको छ, त जुन समयमा मैले लेख्दाखेरि त्यो समयमा चाहिँ त्यो जात्रा सुरु भएको थियो कि थिएन, त्यो हो त्यस्तो कुराहरू चाहिँ त्यो क्रस चेक गर्नुपर्ने हेर्नुपर्ने हुन्छ। अनि त्यसले गर्दाखेरि एकदमै समय श्रम त्यो अलिक बढी नै प्रयोग गर्नुपर्ने हुन्छ।
नीलम कार्की निहारिकाका स्वर कल्पनामा लेखिएका स्वतन्त्र रूपमा लेखिएका उपन्यासहरू पढ्न भए पनि हुन्थ्यो भन्ने पाठकहरू त्यस्तो नि पाउनु भयो होला नि यहाँले?
त्यस्तो पाएको छ, बरु कस्तो भने आजभोलि त कस्तो आउँछ भने मेरो यस्तो घटना छ, मेरो घटना सुनेर मेरो घटनामा किताब लेखिदिनुहोस् न, म एउटा विषयवस्तु दिन्छु तपाईँ यो विषयवस्तुमा, यसले रिसर्च गरेर लेख्छ भन्ने हिसाबले म एउटा विषयवस्तु दिन्छु, मेरो विषयवस्तुमा किताब लेखिदिनुहोस् न भन्छ। एकजनाले त पाठक भेट्नै आउनुभयो म यहीँ नेपाल आएको बेलामा, अनि एकदम त्यो चाहिँ हुन्छ भेटौँ भनेर भने, अनि उहाँले उहाँ चाहिँ त्यस्तै के पीडित हुनु भन्नाले उहाँ चाहिँ नगरेको केमा फस्नु भएको ढिकुटीको केसमा उहाँ चाहिँ उहाँको श्रीमती जेल पर्नु भएको रहेछ, तर उहाँले चाहिँ त्यो गल्ती चाहिँ उहाँको गल्ती नभइकन अब ढिकुटीमा के भएर गर्दा उहाँको श्रीमती जेल परेको हुनाले उहाँले चाहिँ यस्तो यस्तो गरी फसिन सक्छ भने त्यो ढिकुटीको बारेमा ढिकुटी खेल्ने भन्ने थाहा छ नि यहाँलाई होइन, पैसा जम्मा गरेर गरिन्छ नि, हो त्यो त्यसको विषयमा चाहिँ उहाँले चाहिँ जुन भोगाई छ त्यो भोगाईमा चाहिँ मलाई एउटा उपन्यास लेखिदिनु न भनेर आउनु भएको थियो कि, अनि मैले तपाईँ लेख्नुहोस् बरु म हेरिदिउँला भनेर भने होइन म यो लेख्न सक्दिनँ। त्यस्तै अब अन्त जानै पर्दैन, योगमायाको लेखिसकेपछि मलाई चाहिँ बालागुरु सडानन्दको बारेमा उपन्यास लेखिदिनुहोस् न भनेर मलाई उहाँहरूकै संस्थाबाट अप्रोच गर्नुभयो, मैले भने मैले भर्खरै यही ठाउँको योगमाया उपन्यास लेखेको छु होइन, अरू कसैलाई लेख्नु भन्नु, मैले त तत्कालै म त्यही विषयमा त्यही ठाउँमा मैले अहिले उपन्यास लेख्न सक्दिनँ भने मैले उहाँहरूलाई निराश गराएँ कि, भन्नाले मलाई यसरी विषय दिएर चाहिँ मलाई उपन्यास लेखिदिनुहोस् भनेर, त्यो मबाट चाहिँ एकदमै स्वर्य कल्पनाको उपन्यास भन्दा पनि सिर्जना भन्दा पनि पाठकहरूको अपेक्षा चाहिँ त्यो खालको अपेक्षा र मलाई विषयवस्तु दिने चाहिँ त्यसरी विषय। एउटा बुढी आमाले एकचोटि टेक्सासबाट फोन गर्नुभएको थियो, अमेरिका हुनुहुन्छ, अनि उहाँले चाहिँ 70-72 वर्षको आमा भनौँ, बुढी आमा, उहाँले आमाले नानी यसरी लेख्नु पर्यो भन्नुभयो अनि मैले चाहिँ म बरु कोही मान्छे हुनुहुन्छ त्यसरी कथा सुनेर हाम्रो यो कमलजीको त्यसमा चाहिँ कन्ट्याक्ट गर्नको लागि मैले उहाँलाई भनेको थिएँ त्यसरी चाहिँ विषय दिन खोज्नुहुन्छ मलाई
अनन्त सम्भावनाको पुञ्ज गतिशील मानव जीवन कर्मशील सारा संसारका नेपाल र नेपाली मन
दूर सुदूर क्षितिजका नेपाली अनुभव शब्द चित्रमा कोर्दै स्वदेशको सम्झना र परदेशको अनुभव सुन्ने सुनाउने एउटा चौतारी कार्यक्रम घर देश परदेश
रेडियो नेपालबाट हरेक शनिबार राति 10 बजेको समाचारपछि कार्यक्रम घर देश परदेश
आजको कार्यक्रममा सुन्दै हुनुहुन्छ विगत 18 वर्षदेखि अमेरिकामा कर्मशील साहित्यकार नीलम कार्की निहारिकासँगको कुराकानी गत हप्ताको कार्यक्रमका बाँकी प्रसङ्गहरू आजको कार्यक्रममा राख्दैछौँ औपन्यासिक कृतिहरूमा प्रसिद्धि पाउनुभएकी निहारिकाको अलि पछिल्लो कविता अमेरिकामा साहित्यिक गतिविधि पाएका गुमाएका कुरा सफल र खुसीको जीवन लगायतका प्रसङ्ग अबको क्रममा रहेका छन् अब अरू कृतिगत प्रसङ्गहरू त अब राख्न सकिएन होइन यहाँ कवि पनि हुनुहुन्छ एकजना काव्य पनि लेख्नुहुन्छ तपाईँ आफूले अलि बढी नै सुनाउनु परेको अब धेरै मान्छेले दोहोऱ्याएर पढे जस्तो लाग्ने कुनै एउटा कविता यो बेलामा सम्झिदिनुहोस् न
मैले त यस्तो म यही काम गर्न थालेपछि मैले बढी रेडियो नेपालमा काम गर्न थालेपछि मैले बढी कविता लेखेको हो होइन किनभने मैले अवसर पाएँ कविता वाचनको लागि यहाँ साहित्य संसारमा काम गर्न थालिसकेपछि साहित्यिक निम्ताहरू आउनु थाल्यो कार्यक्रम कहाँ हुन्छ भन्ने कुरा थाहा हुन थाल्यो अनि कवि गोष्ठीहरूमा जान थालेँ अनि म चाहिँ कविता लेख्न थालेँ अनि अझै कस्तो हुन्थ्यो भने मेरो अनुभव त मलाई यो स्टुडियोले अथवा साहित्य संसार कार्यक्रम अथवा रेडियोले चाहिँ मलाई धेरै सिकाएको छ हामी यसै गरी कार्यक्रम गर्न बस्थ्यौँ अनि बस्दा कति चिठीहरू चाहिँ सरले बोल्दा बोल्दै दाहालेगिन सरले चिठी खोल्नुहुन्थ्यो कि त्यति बेला चिठीमा धेरै कविताहरू आउँथ्यो अनि म बोल्दा बोल्दै मलाई स्क्रिप्ट दिनुहुन्थ्यो म बोल्दा बोल्दै उहाँले चाहिँ चिठी पढ्नुहुन्थ्यो अनि यसो चिठी कविता मतिर सर्काइदिनुहुन्थ्यो अनि त्यो उहाँको कार्यक्रममा चाहिँ अरू लामो तयारी भन्ने नै हुन्थेन उहाँले चाहिँ एकदम लाइभ प्रोग्राम चलाउनुहुन्थ्यो त्यति बेला त्यो उहाँको चाहिँ एडिटिङ गर्ने त्यस्तो हुन्थेन त्यो प्रोग्राम अनि उहाँले दिएको चाहिँ यहीँ बसेर पढ्नुपर्ने हुन्थ्यो अनि कहिलेकाहीँ चिठी खोल्दै दिँदै उहाँले दिने मैले पढ्ने त्यस्तो चाहिँ अगाडि नै त्यो हुन्थ्यो अनि उहाँले चाहिँ चिठी यसो हेर्नुहुन्थ्यो बोल्दै गर्दाखेरि अनि बोल्दा बोल्दै हेर्दै अनि अस्वीकृत भनौँ न अस्वीकृत कविताहरू चाहिँ यहाँ फाल्नुहुन्थ्यो तत्काल चिठी खोल्ने अनि हेर्ने अनि गर्नुहुन्थ्यो कहिलेकाहीँ यसो गरी पढाउँदै अनि हामी रेकर्डिङ सकिसकेपछि यहाँ ढोकाबाट निस्किसकेपछि हामी प्राय हप्तामा 2 दिन रेकर्डिङ गर्थ्यौँ त्यति बेला हाम्रो संस्कृति हाम्रो परम्परा एक दिन साहित्य संसार दुईवटा कार्यक्रम हामी एकै दिन रेकर्डिङ गर्थ्यौँ रेकर्डिङ गरेपछि हामीले अरू दिन चिया खाइन्थेन त्यो रेकर्डिङ गरेको दिन चाहिँ हामी कालो चिया ब्ल्याक टी खान यहाँनिर क्यान्टिन जान्थ्यौँ अनि अथवा कोही हामीले गेस्ट बोलाएको छौँ भने पनि गेस्टलाई हामीले चिया खुवाएर पठाउने भनौँ न त्यो हुन्थ्यो हाम्रो बोल्नलाई जुन आमन्त्रण गरेका हुन्थ्यौँ उहाँलाई चाहिँ हामीले कालो चिया चाहिँ जहिले पनि खाएर हामी पठाउँथ्यौँ अनि गेस्टसँग गएर म चाहिँ ढोका बन्द गरेर सर बाहिर पुगिसकेपछि म भित्र आउँथेँ अनि कविता चाहिँ जम्मा गरेर झोलामा हालेर म घर लिएर जान्थेँ अनि किनभने कस्तो कविता अस्वीकृत त कविता राम्रो नराम्रो भन्ने हुँदैन तर पनि अस्वीकृत कविता कस्तो कविता चाहिँ प्रसारण योग्य भएन कस्तो कविता अस्वीकृत त
प्रसारणका लागि अस्वीकृत
अथवा चाहिँ त्यो भयो भनेपछि अनि मैले झोलामा यस्तो डल्लो पारेर झोलामा हाल्थेँ अनि चिया खाएर घर गएपछि अनि मैले फिजाएर अस्वीकृत कविता पढ्थेँ कि मैले जति पनि अस्वीकृत कविता मैले काम गर्दाखेरि क्या अस्वीकृत कविताहरू चाहिँ सबै पढेँ मैले क्या त्यसरी पढेँ अनि त्यसरी कविताको चाहिँ मैले चाहिँ कविताको अवसरहरू पाएँ अनि मैले वाचन गर्ने अवसरहरू पाएँ बाहिरबाट त्यसै सिलसिलामा मैले कविता कम्पिटिसनहरूमा भाग लिएँ लामो समयसम्म म कविता नै लेखेँ कथा अनि कविता उपन्यासतिर म फर्किनँ है तर त्यति बेला लेखेको धेरैले पढ्नु भएको मेरो कविता महोत्सवमा मेरो पुरस्कृत कविता बन्दी पानी कविता हो धेरैले पढ्नु भएको चाहिँ यो मैले पछिल्लो समय लेखेको एउटा कविता छ त्यो चाहिँ वाचन गरौँ
हुन्छ
तिमी जन्मिएको दिन यदा कदा म यसरी पनि सोच्ने गर्छु तिम्रो जन्मदिन तिमी मसँग छुट्टिएको दिन थियो यदा कदा म यसरी पनि सोच्ने गर्छु तिम्रो जन्मदिन तिमी मसँग छुट्टिएको दिन थियो छुट्टिएको दिनको कैफियतमा दर्के झरीमा ओत लागेको छाता बर्सात बिदो भएसँगै कतै छुटे जस्तो छुटाइ होइन उर्लेको खोला तर्दाको अनकन्टार पहाड उक्लदाको दरो भर भरोसा बनेको हातको लौरो पल्लो किनार छोएपछि या टाकुरामा कदम भएपछि छुट्नु जस्तो पनि होइन दगुरेर पुग्दा पुग्दै हत्केलाको इसाराले रोक्दा रोक्दै सँगै गन्तव्यमा पुग्ने
साथ ओझेल परे जस्तो या लयमा गुनगुनाउँदै रमाउँदै अविराम हिँडिरहेको नदी अचानक भङ्गालोमा छुटे जस्तो छुटाइ पनि होइन। छुट्नु तिमी आमाको कोखबाट आमाको काखमा पुग्नु, छुट्नु तिमी आमाको कोखबाट आमाको काखमा पुग्नु, आमाले आफ्नै हत्केलामा हार्दिकताका साथ साक्षात सुकोमल जुनको दर्शन पाउनु, शीतलता बनी आमाको आँखाको नानीमा समाहित हुनु हो। छुट्नु फरक शरीर बग्ने, फरक रक्त सञ्चार, फरक मुटु भएर पनि, छुट्नु फरक शरीर बग्ने, फरक रक्त सञ्चार, फरक मुटु भएर पनि आमाकै छातीमा उसै गरी आमाकै प्राण बनी धड्किरहनु, आफ्ना सारा सपनालाई थन्काएर तिम्रै सफल पाइलामा तिम्रो भन्दा एक कदम अघि हर्ष गर्दै तिम्रै खुसीमा बाँच्नु हो। यसरी पनि सोच्ने गर्छु, यसरी पनि सोच्ने गर्छु, तिमी पहिलो बासथलोबाट बाहिरिएपछि नाल काटेर तिमी र मलाई अलग पारियो, काख कोक्रो हुँदै चरणबद्ध बामे अनि ताते ताते गर्दै तिमी पर पर हुँदै गयौ, विद्यालय कलेज जागिर व्यापार यस्तै त्यस्तै अनेक शीर्षक उपशीर्षकले तिमी र ममा लामो क्षितिजे दूरी तानिदियो, दूरीले साथ छुटे जस्तो हृदय त कहिले टाढा भयौँ र हामी, दूरीले साथ छुटे जस्तो हृदय त कहिले टाढा भयौँ र हामी, म सर्लक्कै आमाकै एक अङ्ग मांस पिण्ड हो भन्ने आवाजले कहिले छोड्यो र तिमीलाई, तिमी ममै धड्किरहेकी छौ भनी आफ्नै मुटुमा तिमी सुन्न कहिले भुलाएर मैले, तिमी जन्मिएको बेला, तिमी जन्मिएको बेला म आफ्नै रगतको आहालमा अचेत हुँदै बौरिने गर्थेँ, अब त यति त हो भेट भन्दै हेर्न आएका आफन्त आफ्ना आँखाबाट भक्कानिँदै बगेको समवेदना मजित्रोले पुस्दै फर्किन्थे, सुत्केरी व्यथामा म पराजित भएँ भने, सुत्केरी व्यथामा म पराजित भएँ भने नभनी तिम्रो दुःख र नबोली तिम्रो भोग बुझिदिने यो दुनियाँमा कहिल्यै कोही हुने छैन भन्ने ठुलो भएले ममा वात्सल्यको शक्तिशाली ऊर्जा प्रज्वलित भयो र त पीडाको उत्कर्षमा पुगेर सम्मुखको मृत्युलाई हाक दिँदै तिमीलाई जन्माएको कीर्तिमान दिन पो हो आज। हो तिमी जन्मिँदा, हो तिमी जन्मिँदा जीवन मृत्युको गम्भीर सङ्घारमा घनघोर युद्ध लडेकी थिएँ मैले, तिमी जन्मजात टुहोरी हुन लेखेको रहेन रहेछ, त्यसैले त बाबै तिम्रै भाग्य बाँचेकी हुँ म, यहीँबाट सुरु भएको हो जीवनको महत्त्वपूर्ण बाँकी अध्यायहरू, संसारमा सर्वपूज्य सर्वमान्य आमाको परिचयको लहरमा तिमीले मलाई उभ्याइदिएकी थियौ, यो सम्पूर्णता त्यसै दिन पाएकी हुँ मैले, जन्मदा जन्मदै तिमी रोएकी थियौ, जन्मदा जन्मदै तिमी रोएकी थियौ, तिमीलाई हेरेर म भने मुस्कुराइरहेकी थिएँ, तिम्रो रुवाई आफ्नो जन्म यो लोकलाई सुसूचित गर्ने ओजस्वी शङ्खघोष थियो, या तिमी आमाको न्यानो गर्भबाट टाढा हुनुको विद्रोह रोएकी थियौ, म भने यो संसार तिमीलाई देखाउनु, यो धरती तिमीलाई टेकाउनुको गौरव दीप्तिमान मुस्कुराइरहेकी थिएँ। म यसरी पनि सोच्ने गर्छु, तिमी सन्तान भएर जन्मिएको दिन म जननी म आमा भएर जन्मिएकी थिएँ, यदाकता म यसरी पनि सोच्ने गर्छु, निसन्देह तिमीले जीवन पाउँदा मैले पुनर्जीवन पाएकी थिएँ, हेर्दा फरक शरीर देख्दा पृथक अस्तित्व, तर म तिमी भएर पनि जन्मिएकी थिएँ, म तिमी भएर पनि जन्मिएकी थिएँ, धन्यवाद,
तिमी भएर पनि जन्मिएकी थिएँ। अब अमेरिकामा पनि नेपाली साहित्यिक गतिविधि प्रशस्तै हुन्छन् भन्ने सुनिन्छ, कस्तो छ गतिविधि, साहित्यिक भेटघाट कार्यक्रमहरू भनौँ न, तिनमा यहाँको संलग्नता कस्तो पाउनु भएको छ?
अमेरिकामा मात्र होइन, नेपाल बाहिर जहाँ जहाँ नेपालीहरू हुनुहुन्छ, थोरै धेरै जति छौँ हामी बाक्लो पातलो गरी होइन, सबै ठाउँमा चाहिँ साहित्यिक गतिविधि हुन्छन्, किनभने हामी साहित्यिक मन लिएर गएका छौँ, एकजना दुईजना भेटेपछि हाम्रो चाहिँ एउटा अवसर हामी पाउँछौँ एकले अर्कोमा चाहिँ अभिव्यक्त हुनको लागि। त्यसको सिलसिलामा त्यहाँ विभिन्न सङ्घ संस्थाहरू छन्, साहित्यसँग सम्बन्धित विभिन्न सङ्घ संस्थाहरू छन्, र सबैभन्दा धेरै देशमा फैलिएको अन्तर्राष्ट्रिय साहित्य समाज छ, अन्तर्राष्ट्रिय साहित्य समाजका विभिन्न च्याप्टरहरू छन्, अब अमेरिकाभित्र पनि धेरै च्याप्टरहरू छन् र विभिन्न देशमा च्याप्टर छन्, नेपालमा पनि छ, विभिन्न च्याप्टरहरू छ, त्यहाँबाट कार्यक्रमहरू भइरहेछन्। त्यसको अतिरिक्त हामी महिनामा एक दिन यस्तो कोठे गोष्ठी भनेर हामी भेला हुन्छौँ, जस्तै म बसेको ठाउँको कुरा गर्नुहुन्छ भने म नर्थ क्यारोलिनामा बस्छु, हामी कहाँ एउटा नर्थ क्यारोलिना साहित्य समाज भन्ने एउटा साहित्यिक संस्था छ, र अर्को चाहिँ अन्तर्राष्ट्रिय साहित्य समाजको च्याप्टर पनि छ, अनि त्यसमा चाहिँ हामीले महिनामा हरेक महिना चाहिँ हामी चाहिँ साहित्यिक भेटघाट गर्छौँ, कसैको घरमा, कहिलेकाहीँ बाहिर रेस्टुरेन्टमा, अनि साहित्यिक कृतिको भलाकुसारी गर्छौँ, र त्यसको साथसाथै हामीले पोइट अफ द मन्थ भनेर चारजना साहित्यकारहरूको हामी छलफल पनि गर्छौँ, अनि वर्षमा चारवटा किताबको हामी छलफल गर्छौँ सबैजनाले पढेर, अनि त्यसमा चाहिँ हामी छलफल गर्छौँ। अन्तर्राष्ट्रिय साहित्य समाजले वर्ष वर्षमा चाहिँ ठुलो साहित्यिक सम्मेलन पनि गर्छ, अहिले चाहिँ म अन्तर्राष्ट्रिय साहित्य समाजको केन्द्रीय सल्लाहकारको रूपमा चाहिँ मैले काम गरिरहेको छु, च्याप्टरमा पनि मैले त्यसै गरी सल्लाहकारको रूपमा चाहिँ काम गरिरहेको छु, र म कार्यक्रमहरूमा चाहिँ आफू सक्ने सहभागिता जनाइरहेको छु।
हजुर, अब अलिकति प्रसङ्ग बदलौँ न फेरि। अब जीवनमा केही पाउँदा केही गुमाइराखिएको पनि हुन्छ भनिन्छ होइन। अब अमेरिकामा रहँदा यहाँले पाएका कुरा र अब यता स्वदेश नहुँदा गुमाएका कुरा यसो सम्झँदाखेरि केही लाग्छ?
एकदमै त्यो त धेरै। अब तपाईँ जसरी अहिले मैले भर्खरै भने अब छुट्नु, हामी त छुट्नु नै रहेछ, आमाको कोखबाट निस्केर हामी छुट्यौँ, नालबाट काटिएर हामी अलग भयौँ होइन, आमा आमाबाट नौ महिनाका गर्भमा बसेर, त्यस्तै देशबाट टाढा छौँ। त्यो त्यसमा चाहिँ के भन्छु भने म अब कति रहरले त मैले कोही पनि देशबाट बाहिर हुनुहुन्छ जस्तो मलाई लाग्दैन, एकदम रहर हो भन्ने लाग्दैन, तर जुन बाध्यताले सिर्जना गरिदिएको चाहिँ एउटा परिवेश हो, त्यस कारणले गर्दाखेरि बाहिर धेरै छौँ, नेपालीहरू धेरै छौँ, जाने सिलसिला अझै बढी छ, हामीसँगबाट हाम्रो संस्कृति छुट्छ, साथीभाइहरूको साथ छुट्छ, बाटोको सुगन्ध छुट्छ, खानपानको जिब्रोको स्वाद छुट्छ, सबै कुरा छुटेको हुन्छ। हामी थोरै थोरैमा समेटिएर हामी जस्तै दसैँ मनाउँछौँ, हामी एउटा चाहिँ स्याम्पल भन्छु कि म, त्यसको रूपमा हामीले चाहिँ टिका लगाउँछौँ, चाडपर्व आउँछौँ, हामी यति धेरै दुख्छौँ त्यहाँ होइन, त्यो दुख्छौँ त्यहाँ, हामीले छ किलो फोटोहरू देखिन्छ होला, तर त्योभित्र चाहिँ हामीले एउटा हरेक चाडपर्वमा हामी दुखिराखेका हुन्छौँ। अझ कतिजनाले त यहाँ भनौँ न बुवा आमालाई अशक्त अवस्थामा हामीले छोड्नु परेको हुन्छ, त्यो पनि एउटा बाध्यता नै हो भन्छु म। हुन त अब यस्तो कस्तो बाध्यता कि आफ्नो जन्मदिने बाबुमा छोडेर चाड टाढा हुने भन्ने पनि लाग्छ, तर पनि अब त्यसले घुमाइ फिराइ गर्दाखेरि म बुझ्न सकिरहेको छ कि हाम्रो के हो, अब मैले पनि बुझ्न सकिरहेको छ। जस्तै मेरै आमाको पनि अन्तिम अवस्थामा म आमासँग साथ थिइनँ होइन, जस्तै सासू आमा बित्ने बेलामा बरु म यहाँ नेपालमै आएको बेलामा आमा बिरामी हुनुभयो, बिरामी हुनुभएको थियो, मैले आमालाई चाहिँ केही त्यो गर्न अवसर पाएँ, तर मेरो आमा चाहिँ स्वर्गीय भएको बेलामा चाहिँ म नेपाल बाहिरै थिएँ, अझै मलाई कोभिड भएको थियो, त्यस कारणले गर्दा म आउन पनि सकिनँ, यहाँ आउन पनि सकिनँ। त्यस कारणले यस्तो बाध्यतामा सबैजना, म मात्रै होइन सबैजना हुनुहुन्छ, यताकोले पनि अब उता यता बस्ने छोराछोरीलाई जति धेरै उहाँहरूले चाहिँ सम्झनामा बाँच्नु परेको छ, त्यस्तै गरी उताबाट पनि त्यो दुवैतिरको त्यो वेदना हो। तर यो हाम्रो नेपालको मात्रै होइन, यो अरू देशबाट पनि, अरू देशको पनि, हामी जस्तै देश छ र अरू देशको पनि, यो हामी अब सिधै भन्नुपर्दा हामी जस्तो गरिब मुलुक अथवा विकासोन्मुख मुलुकहरूको चाहिँ यो साझा व्यथा हो।
हजुर, अब सामान्यतया अब धेरै पढ्नु, वैभवशाली राष्ट्र जानु, अनि उतै स्रोत साधन जुटाउनु, जीवनवृत्ति गर्नु चाहिँ एउटा सफल जीवन हो कि भन्ने जस्तो खालको भाष्य पनि एक खालको समाजमा देखिन्छ अहिले होइन। एउटा सफल जीवन चाहिँ कस्तो हुन्छ होला जस्तो लाग्छ? जीवनको सफलता
हुन त मृत्यु स्वाभाविक हो होइन, सफल जीवन र खुसी, अझै मैले खुसी जीवन भन्नु भन्छु भने त
हजुर,
संसारको सबैभन्दा धेरै खुसी मान्छे, भाग्यशाली मान्छे त्यो जोसँग चाहिँ बुवा आमाको काख हुन्छ, साथ हुन्छ होइन, र सफल पनि त्यो हो जसले चाहिँ आफूले गरेको केही कामहरू चाहिँ सबैभन्दा पहिला आफ्नो बुवा आमालाई चाहिँ टक्राउन पाउँछ होइन। त्यसले गर्दा त्यो देशबाट बाहिर हुनु अथवा आर्थिक आर्जन गर्नु अथवा नाम आर्जन गर्नु यो सबै गौर कुरा हो हेर्नु, मलाई त्यस्तो लाग्छ।
हजुर, अब कार्यक्रमको अन्तमा आएका छौँ, यो कार्यक्रमलाई थोरै सङ्गीतमय पनि बनाउने जमर्को रहन्छ हाम्रो। अब तपाईँलाई मन परेको वा धेरै पटक सुन्नुभएको, फेरि सुनौ लाग्ने वा प्रेरणास्पद लागेको कुनै एउटा गीत सम्झिदिनुहोस् न, अनि हामी त्योसँगै बिदा हुन्छौँ।
हजुर, यो हाम्रो कर्णदासले गाउनु भएको, एसपी कोइरालाले लेख्नु भएको, आलोकश्रीको सङ्गीतमा रहेको, आमा भनिरु नपाऊ बाटो बिराएको बेला, यो पनि मलाई मनपर्छ। अर्को कुरा, बिहान उठ्ने बित्तिकै हिमाल हेर्न पाइयोस्, यी हातले सधैँ सधैँ नेपाललाई लेख्न पाइयोस्, मलाई राम्रो लाग्छ। अर्को बम्बा धाबा जालेको छ नि,
थुप्रै
हजुर, आमा भन्दै रुन पाउने सुनौ होला यति बेला।
हस् त, स्वदेश आउनुभएका बेला समय दिएर आफ्नो कृतित्वका प्रसङ्गसहित अन्तरङ्ग कुराकानीको कार्यक्रममा आफ्नो विचार भनाई अनुभव अनुभूति राखिदिनु भयो, रेडियो नेपालका तर्फबाट आभार व्यक्त गर्दछु।
हजुर, यहाँले पनि अवसर दिनुभयो, मलाई पुरानो समयमा फर्किन पनि पाएँ, सम्झन पाएँ, सम्झनामा बाँच्नु चाहिँ ठुलो कुरा हो होइन। यो अवसरको लागि म धेरै धेरै धन्यवाद भन्न चाहन्छु, र यही आवाज मार्फत फेरि म मेरो पुरानो श्रोतासँग पनि म पुग्न पाएँ जस्तो लाग्छ मलाई, धन्यवाद।
आमा भन्दै रुन पाऊ बिराउँदा बाटो मुटु दुख्दा छुन पाऊ एक मुठी माटो एक मु आमा भन्दा रुन पाओ बिरा।
त आदरणीय श्रोता, आजको कार्यक्रममा हामीले साहित्यकार नीलम कार्की निहारिकासँगको अन्तरङ्ग कुराकानीका थप प्रसङ्गहरू प्रस्तुत गर्यौं। कार्यक्रम कस्तो रह्यो? प्रतिक्रियाका लागि हाम्रो इमेल ठेगाना हो radionepalprogram@gmail.com। हस्त, कार्यक्रम प्रस्तुतिबाट हेमन्त उप्रेति बिदा हुन्छु। नमस्कार।
छाती माती रुपेको छु फर फराउने झन्डा ओ छाती माती रुपेको छु पर फराउने झन्डा मैले टेक्ने जमिन ठुलो आफ्नै प्राण भन्दा मैले टेक्ने जमिन ठुलो आफ्नै प्राण भन्दा माटो राख्ने आमाको त्यो अर्थी आत्मा भन्दा निकै प्यारो म जन्मेको धरती आमा भन्दै रुन पाऊ बिरा बाटो माटो सित मुटु साट्नु सपुत भन्न नहोस् मलाई शर्मा चन्द्र सूर्य झलमलाउँछ साधै मुटु भित्र ढोक ढोकीमा सल्व लाउँछ आमा आमा भन्दै रुन पाऊ बिराउँदा बाटो बिराउँदा बाटो मुटु दुख्दा छुन पाऊ एक मोटु